नमस्कार, कार्यक्रम अन्तर संवादबाट म बाबुराम तिमेल सिन्हा। रेडियो नेपालको दैनिक प्रभातीय प्रस्तुति कार्यक्रम अन्तर संवादमा हामी समसामयिक विषयमा सम्बन्धित व्यक्तिसँग कुराकानी गर्दछौ। आदरणीय श्रोताहरू, प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड़ तिहारको मुख्य दिन भाइटीका आज दिदी बहिनीले आफ्ना दाजुभाइलाई र दाजुभाइले दिदी बहिनीलाई श्रद्धा आस्था र निष्ठाका साथ दीर्घायु आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परा अनुसार पञ्चरंगी वा सप्तरंगी टीका लगाएर मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार यस वर्षको भाइटिकाको उत्तम साइत 11:37 रहेको छ। आजको अन्तर संवादमा हामी भाइटिका, यसको सामाजिक सांस्कृतिक महत्व लगायतका विषयमा केन्द्रित भएर संस्कृतिविद प्राध्यापक डाक्टर बीणा पौडेलसँग कुराकानी गर्दैछौ। स्वागत छ यहाँलाई कार्यक्रम अन्तर संवादमा।
हजुर हजुर, धन्यवाद।
तिहार रंगी चंगी फूलहरू, झिलिमिलीको पर्व, धनकी देवी लक्ष्मीको पर्व, गाई गोरू कुकुर कागको पर्व, यस्तै दाजुभाइ र दिदी बहिनीको पर्व आज भाइटिका। यो भाइटिकाको पौराणिक सामाजिक सांस्कृतिक पक्ष के कस्तो रहेको छ? मैले कार्यक्रमको शुरूआत यसै प्रश्नबाट गरे।
अब यो कस्तो छ भने, यो हाम्रो भाइटिका भनेकै 5 दिनसम्म मनाइने एउटा यस्तो पर्व हो। यसमा पर्यावरण, यसको सबभन्दा प्रमुख पक्ष पर्यावरण देखिन्छ। उहाँसँग सम्बन्धित सम्पूर्ण चिजहरूलाई यसमा समावेश गरिएको छ। त्यसपछि आएर यो शास्त्रीय मान्यता अनुसारको हाम्रो वेदमा उल्लेख भएका देवता यम र यमीको यम संवादबाट सुरु भएर यो पौराणिक कालमा आइपुग्दा यम र यमुनाको कथामा पुगिन्छ र त्यही यमुनाले वर प्राप्त गरेर यमलाटलाई खुसी बनाएर यो चिज चाहिँ नि यो पृथ्वी लोकका बासिन्दाहरूले पनि आफ्नो दाजुभाइ आफ्नो दिदीबहिनीले एक अर्कामा टिका लगाएर पुण्य आएको कामना गरौँ भनेर यो प्रसङ्ग त्यसरी त्यति माथिसम्म जोडिएको हुनाले यसको शास्त्रीय पक्ष चाहिँ नि वेद र पुराण भए, त्यसपछि सामाजिक पक्ष चाहिँ नि अहिले हामीले पर्यावरणलाई संरक्षण गरेर एकले अर्काको पुण्य आएको कामना गर्ने र आफूले पनि सकेसम्म हामीले चाहिँ यो अकाल मृत्यु हरण गर्ने उपाय चाहिँ गर्नुपर्छ भनेर सन्देश दिने एउटा यो सामाजिक पर्व हो तिहार।
तिहारको पौराणिक पक्षलाई अलि विस्तृतमा भनिदिनुहोस् न, यसको पौराणिक मान्यता के रहेको छ?
हजुर, अब सुरुमा चाहिँ यो पुरा जस्तो हाम्रो सनातन धर्मावलम्बीहरूको विभिन्न साहित्यिक ग्रन्थहरूमध्ये सबभन्दा पुरानो, संसारकै पुरानो ग्रन्थ हो वेद। वेदमा चाहिँ त्रिदेवको एउटा अवधारणा विकसित भइसकेको थिएन। त्यो बेलामा यमको कन्सेप्ट चाहिँ थियो र त्यहाँ चाहिँ नि विभिन्न सूक्तहरू, विभिन्न मन्त्रहरू छन् जुन चाहिँ नि प्रकृतिसँग सम्बन्धित छ, यो वर्षासँग सम्बन्धित छ, विभिन्न ऋतुहरूसँग सम्बन्धित छ र त्यही क्रममा त्यहाँ यम र यमरी समाजको विकासक्रमी क्रममा एउटा वैवाहिक संस्था भनेको जुन पछि सुरु भयो र विवाह कसरी गर्ने, के आधारमा गर्ने, आफ्नो नजिकको हाड नातामा गर्ने कि नगर्ने, कस्तो के भन्ने, सबै कुरोको निर्णय चाहिँ नि गर्न मानिसलाई समाजमा धेरै वर्ष लागेको छ। त्योभन्दा अगाडि चाहिँ नि खुल्ला समाज थियो, जस्तो जनावरसँगको एक अर्कासँग शारीरिक सम्बन्ध हुन्छ, मानिसको पनि त्यस्तै थियो। त्यही क्रमकोमा चाहिँ नि वैदिक कालमा त्यो कुरो छोडिसकेको त्यो प्रसङ्ग यमको सम्वादमा आउँछ र त्यही कुरो पुराणमा आइसक्दा पुराणमा चाहिँ धेरै देवी देवताको विकास भइसकेको छ। ब्रह्मा सृष्टिकर्ताको रूपमा, विष्णु पालनकर्ताको रूपमा, त्यसपछि शिव चाहिँ लयकर्ताको रूपमा, जसलाई सम्हार पनि भनिन्छ। र त्यही क्रममा चाहिँ त्यही गर्ने क्रममा विभिन्न देवी देवताहरू अष्टदिक्पाल भनेर हाम्रो दिशाहरू चाहिँ हामी सामान्य 4 मान्छौँ, पूर्व पश्चिम उत्तर दक्षिण भनेर। त्यसपछि फेरि कर्नरमा जुन कुना कुनामा हुन्छ दुईटा दिशाको बीचको भाग, त्यसलाई पनि दिशा मानिन्छ, त्यो अष्ट दिशा मानिन्छ। अझ आकाश र पाताल गरेर 10 भन्ने पनि चलन छ। तर अष्टदिक्पालको कन्सेप्ट चाहिँ नि हाम्रो हिन्दू धर्मावलम्बीहरूको छ। त्यो अष्टदिक्पालमध्ये यमराज पनि यमो पनि एउटा दिक्पाल हुन्छ, एकजना दिक्पाल हुन्छ, एउटा टेरिटोरीको मालिक, एउटा स्थलको भनौँ न, हरेक दिशाहरू छुट्याइएको छ। त्यही सुरुमा चाहिँ त्यसरी यमको सुरुवात हुन्छ। त्यसपछि पछि यमलाई चाहिँ यमको बिस्तारै ग्रेजुअली डेभलप हुँदै गएर उनी मृत्युका देवताको रूपमा गनिन्छन् र यो यम मृत्यु भनेको चाहिँ नि अब यो पृथ्वीमा सन्तुलन ल्याउनको लागि मृत्यु आवश्यक भएको हुँदा 24 उनलाई काम गर्नुपर्ने भएको हुनाले उनले कहिले पनि विश्राम गर्न नपाएको प्रसङ्ग आउँछ त्यहाँ। अब यम चाहिँ यम र यमुना दुइटै सूर्यका सन्तान हुन्, सूर्य र संज्ञाको सन्तानको रूपमा उनीहरूको जन्म भएको हो र त्यही क्रममा चाहिँ नि अनि यो यमुनाले साह्रै धेरै काम भयो, अलिकति आराम पनि चाहिन्छ भनेर यो लक्ष्मी उत्पत्ति भएको बेला, यो जुन हामी यो कार्तिक महिनाको कुरा गर्छौँ, यो कार्तिक महिनाको चाहिँ नि यो जस्तो औँसी पक्षमा पर्ने अब त्यो सुरुवातको दिनदेखि नै यसमा अब कतिले द्वादशीको दिन कसको त्रयोदशीको दिनदेखि सुरु हुन्छ भनेर यो धन्वन्तरी बाहेक त्रयोदशीको दिनदेखि सुरु भएर यो पाँच दिनसम्म चाहिँ नि यमराजलाई आफ्नो घरमा राखेर कपालमा तेल लगाइदिएर स्याहार सुसार गरेर पकवानहरू खानेर उनले आराम गर्न आएको प्रसङ्ग आउँछ। अनि त्यही प्रसङ्ग यमराज साह्रै खुसी भएर ओहो उनले काम गर्दाखेरि कहिले पनि विश्राम नपाएको जस्तो विश्राम भएपछि ल यमुना म चाहिँ नि तिमीलाई जे वर मागे पनि दिन्छु भनेर त्यहाँ वर माग्दाखेरि अनि यमुनाले हामीले त हामी त यहाँमा ईश्वरको रूपमा बसेका हामी माथि स्वर्गमा बस्ने हाम्रो अर्कै एउटा संसार छ तर पृथ्वीमा पनि एउटा यत्रै ठुलो संसार छ जहाँ थुप्रै मानिसहरू बस्छन् उनीहरू पनि मलाई चाहिँ नि यो मैले लिएको जस्तो यो जस्तो एउटा व्रतको हिसाबले लिएँ मैले एउटा संस्कारको हिसाबले लिएँ त्यो कुरो पृथ्वीमा पनि जाओस् भनेर उनले मागिसकेपछि तथास्तु भनेर त्यो कुरो पृथ्वीमा आएको वर्णन आउँछ। त्यही क्रम चाहिँ अनि तिहारसँग जोडेर त्यो भाइ पूजाको प्रसङ्ग हो। त्यही क्रममा यो यमराजका सबै दूतहरू यमराजका वाहन यमराजसँग सम्बन्धित चिजहरू पनि र पर्यावरणसँग सम्बन्धित चिजहरू पनि यसमा जोडेर पूजा गर्न खालिएको पौराणिक पक्ष चाहिँ यसको यो हो।
यहाँले भाइटिकाको पौराणिक पक्षको निकै राम्रोसँग केलाउनु भयो। अब म थोरै सामाजिक पक्षतर्फ केन्द्रित हुन चाहे तिहारको अन्तिम दिन कार्तिक शुक्ल द्वितीया तिथिमा भाइटिका मनाइन्छ। भाइटिकाको आफ्नै किसिमका विधिहरू पनि रहेका छन् विधानहरू रहेका छन्। भाइटिकाको दिन दिदी बहिनीले दाजुभाइलाई विधिपूर्वक पूजा गरेर सयपत्री र गोदावरीको माला लगाइदिने गर्दछन्। मिठो मसिनो खुवाउँछन्। दाजुभाइले दिदी बहिनीलाई सके अनुसार दक्षिणा दिन्छन्। यसरी हेर्दा त यो तिहार पर्वलाई सामाजिक सम्बन्ध प्रगाढ़ बनाउने एउटा मेलाकै रूपमा पनि हेर्न सकियो नि हामीले।
हो हो एकदमै ठिक भन्नुभयो। यो चाहिँ कस्तो भने यो कस्तो हिसाबले डेभलप मनोवैज्ञानिक पक्ष हाम्रो चाडपर्वहरूमा धेरै कुराहरू समस्या तह हुन्छ। तिहारको पनि एउटा पक्ष यसको पर्यावरण हो। पर्यावरण पृथ्वी भनेको हामी सबैजना प्राणीहरूको साझा घर हो। मानिसको मात्रै होइन हामीलाई धेरैचोटि यो हामी मात्रै सर्वश्रेष्ठ प्राणी हौ यो हाम्रो मात्रै भइराख्यो यो पृथ्वीमा हाम्रो मात्रै अधिकार छ भनेर हामी आफ्नै तरिकाले वनको विनाश गर्ने नदीहरूलाई आफ्नै तरिकाले त्यसलाई तटबन्धन गर्ने नदीहरूको पनि विभिन्न चिजमा गर्भमा भएका चिजहरू त्यसै गरेर निकाल्ने समुद्रभित्र भएका रत्नहरू पनि हाम्रै हुन् भनेर हामी सबै त्यसलाई पनि निकाल्ने हाम्रो जाने सबै पृथ्वीमा भएका चिजहरूमा हाम्रै सबैतिर अधिकार जमाउने र कतिचोटि हामीले अहिले हामी कहाँ भयो संसार भरि नै भएको यो ग्लोबल वार्मिङ भनिरहेको छौँ जुन यो तापक्रमको बढ्दो ताप भनौँ न अहिलेको सिजनमा अहिलेको बेलामा त म काठमाडौँमै जन्मेर हुर्केको हुँ म केटाकेटी हुँदाखेरि यति बेला एकदमै चिसो बेला हुन्थ्यो तिहारमा। अब अहिले तिहारको झन्डै मध्य हुन लागिसक्यो भनौँ न त्यसो हुँदा पनि अहिले अब अहिले अहिले दिउँसो त प्रचण्ड गर्मी नै छ बिहान बेलुका हल्का मात्रै चिसो हो यो किनभने यो सबैको यसको कारण हामीका रुखहरू कम हुँदै जानु त्यसपछि आएर अब सबै कङ्क्रिटका चिजहरू मात्रै बढ्दै जानु छन् यो यसमा चाहिँ हामीले पहाडको संरक्षण गर्नु पर्वत भनेर पहाडको पूजा गर्न सिकाउने गाई गोरुलाई पूजा गर्न सिकाउने यो सबै प्राणीहरू काग भनेर किन कागलाई रोज्यो भन्दा रूप मात्रै सबै कुरो होइन गुण पनि हुनुपर्छ भने सबै पर्यावरणसँग जोडिएको छ नि यो चिज भनेको हामीलाई सिकाएको नै यो हाम्रो सामाजिक पक्ष यसमा किन प्रबल देखायो भनेदेखि यो सब चिज भएपछि पृथ्वी बस्यो भने त हामी बस्न सक्छौँ नि त हामी जस्तो हाम्रो राष्ट्र भए त हामी हुन्छौँ नि नेपाल भए त नेपाली हुन्छौँ नि भन्ने हुन्छौँ नि त्यस्तै त्योभन्दा राष्ट्रसँग सम्म कुरा गर्दाखेरि अलिकति हामी सङ्कुचित भयौँ। हामीले विश्व यो वसुधैव कुटुम्बकम् भनेर संसारै पृथ्वी नै मेरो देश हो भनेर हेऱ्यौँ भने त यसको संरक्षण गर्नु पर्यो नि त्यो संरक्षण गर्न सिकाएको छ त्यहाँ हरेक तरिकाले हरेक फलफुलहरू खाएर त्यो बेलाका फुलहरू सबै चिज पृथ्वीमा भएको चिज गरेर सबै चिजलाई जस्तो हामी कहाँ मात्रै होला संसारमा माया गरेर प्रेम गरेर कुकुरलाई पार्न त एकदमै युरोपियन कन्ट्रीहरूमा अमेरिकामा सबै बच्चाभन्दा पनि बढी गरेर माया गरेर पाल्या हुन्छन् ठुलो ज्वलन्त उदाहरण छ तर हामीले जस्तो सम्मान गरेर पूजा गर्नेलाई चाहिँ त्यसो दिने भनेको हामी कहाँ मात्रै छ किनभने कुकुरले दिने एउटा संरक्षण कुकुर घाँस शक्ति कुकुरको एउटा एकदमै स्वान निन्द्रा भन्छ नि हुने बित्तिकै धेरै गुणहरू भएको हुनाले मानिसले कुकुरलाई त्यो यसको व्यवहारिक पक्ष त्यो छ फेरि दार्शनिक पक्ष फेरि कुकुर भनेको यमराजको एउटा द्वारपाल हो यमराजको ढोकामा द्वारपाल भएर जसलाई पनि भित्र प्रवेश गर्छ नदिने खालको काग चाहिँ नि कुकुर सन्देशवाहक र कुकुर चाहिँ नि द्वारपाल पक्ष चाहिँ नि त्यो भयो अर्को व्यवहारिक पक्ष चाहिँ नि अहिले हामीले जुन भोगिराखेका छौँ त्यो हो। त्यसले गर्दा यो सबै चिजको संरक्षण आवश्यक छ भनेर यो समाजसँग जोडेर समाजलाई एउटा राम्रो तरिकाले खुसी भएर काम पनि गर्ने, रमाइलो पनि गर्ने, मनोरञ्जन पनि गर्ने, होइन, सबै आफन्तहरू भेटेर, र एउटा दाजु बहिनीको सम्बन्ध भनेको एउटै कोठामा बस्दा पनि कस्तो खालको सम्बन्ध हुनुपर्छ, त्यहाँ कुनै पनि बेला कुनै पनि नीति नियमले पार गर्नु भएन। एउटा दाजु बहिनीको सम्बन्ध भनेको चाहिँ एउटा एक अर्काको सम्बन्ध भनेको पति पत्नीको सम्बन्ध होइन, त्यहाँ माया पनि छ, सद्भाव पनि छ, विश्वास पनि छ, एक अर्काप्रति समर्पण पनि छ, तर त्यसो हुँदाहुँदै पनि यो फरक हो है भनेर सिकाउनको लागि जसरी भाइटिका गरेर टिका लगाएर अङ्ग अङ्ग पुजिन्छ नि, त्यसको एउटा महत्वपूर्ण पक्ष त्यो हो। र यो सँगै जोडिएको अझ अर्को एउटा चिज चाहिँ हाम्रो संसारमा अन्त नभएको, हामी नेवार कम्युनिटीमा, हामी काठमाडौँमा सिन्याबाटको कम्युनिटीमा चाहिँ जब हामी महपूजा भनेर शरीरलाई पूजा गर्छौँ नि, त्यो हिन्दू दर्शनको सार हो। हिन्दू दर्शनले आफ्नो शरीरलाई पनि हामीले कसरी, हाम्रो शरीर भनेकै मन्दिर हो भनेर जुन हामी गरिराखेका हुन्छौँ, त्यो भएको हुनाले त्यो हिसाबले जसरी गरिराखेका हुन्छन् त्यो कुराको एउटा सन्देश हो।
भाइटिकाको पौराणिक, सामाजिक र सांस्कृतिक पछि अब मैले यहाँलाई भाइटिकाको विधि के कस्तो हुन्छ भनेर सोध्न चाहे, भाइटिका कसरी मनाउने, यसको विधि के हो त?
हजुर, अब विधि चाहिँ कस्तो भनेदेखि, हाम्रो सामान्यतया सबै पूजामा सनातन धर्मावलीहरूको दुईटा तरिकाले पूजा गरिने चलन छ, एउटा वैदिक, एउटा निगम, हामी आगम भन्छौँ, वैदिक र तान्त्रिक। सामान्यत घर गृहस्थीमा बस्ने धेरैजनाले चाहिँ नि वैदिक हिसाबकै पूजा भइराखेको हुन्छ, त्यसमा केही केही कुरा तान्त्रिक पनि मिसिएको हुन्छ। अनि हिन्दूहरू बौद्धहरूले गर्ने पूजा तरिका पनि सामान्य कलशको आकृति स्थापना गर्ने चिजहरूमा केही केही हल्का भिन्नता हुन्छ, तैपनि दियो, कलश र गणेश तिनवटा चिज चाहिँ चामलमा यो राख्ने चलन छ, खाली राखेको छैन। र तिहारको बेलामा चाहिँ अझ धानमा, नयाँ धानमा चाहिँ लक्ष्मीको प्रतिमा, लक्ष्मीको चित्र, त्यो चाहिँ नि नयाँ धानमाथि कलश राखिकन, कलशमाथि फेरि छाप्रे राखिकन उसलाई लक्ष्मीको चित्रहरू। काठमाडौँमा चाहिँ हाम्रो के भन्ने चलन छ भने प्रतिमाहरू हामी जुन विग्रहहरू भन्छन् भगवान्को, त्यो चाहिँ नि बनाउने बित्तिकै, बजारबाट किन्ने बित्तिकै, जस्तो अहिले बजारमा जताततै सुन चाँदीको लक्ष्मी र गणेशका मूर्तिहरू, लक्ष्मी र ऋद्धि सिद्धिका अरू सबै विभिन्न मूर्तिहरू राखेर बनाइराखेका हुन्छन्, सबै किनिराखेका हुन्छन् नि। हाम्रो चाहिँ त्यसरी के विधान छ भने प्रतिमा विज्ञान भने शास्त्र भने, त्यस्तो कुनै पनि प्रतिमाहरू किनेर ल्याएर हाम्रो थपक्क पूजा गर्न मिल्दैन, त्यसमा चाहिँ ज्यान हुँदैन, प्राण राखिएको हुँदैन त्यसमा। त्यसले गर्दा प्राण प्रतिष्ठा विधि भनेको अलिकति लामो विधि हुन्छ, त्यो किनेर ल्याउने बित्तिकै गर्न सकिँदैन, कि पण्डितको आवश्यकता पर्छ, कि त्यसको ज्ञान हुनु पर्यो। तर चित्रहरू बनाउँदा चाहिँ नि त्यसरी प्राण प्रतिष्ठा गर्नु पर्दैन। त्यसले गर्दा हाम्रो काठमाडौँमा चाहिँ कस्तो चलन थियो भने, यो उसमै छापेर, यो खासा भन्छ नि, यो क्रेस तर अलिक उखालको, अलिकति सुरुको प्राचीन खालको थासामा छापेर, अनि हातैले विभिन्न रङहरू लगाएर धनलक्ष्मी, आज पूजा गर्ने भनेको चाहिँ धनलक्ष्मीको प्रतीक हो। लक्ष्मी त थुप्रै छन्, हामी कहाँ अष्टलक्ष्मी भन्छौँ, सोह्रवटा लक्ष्मीहरूको पनि वर्णन आउँछ, अन्त अष्टलक्ष्मीमा आपीलक्ष्मी, यो जस्तो आदिलक्ष्मी भन्छौँ, आदिलक्ष्मी भयो, त्यसपछि विद्यालक्ष्मी भयो, ऐश्वर्यलक्ष्मी, धनलक्ष्मी, वीरलक्ष्मी, सन्तान लक्ष्मी, विद्यालक्ष्मी, धान्यलक्ष्मी भन्ने विभिन्न लक्ष्मीहरू छन्। तर आज चाहिँ हामी जस्तो भने यो धन सम्पत्ति ऐश्वर्यको लागि भएको हुनाले त्यसको पूजा गरिन्छ। दियो कलश गणेश राखिकन, फेरि लक्ष्मीलाई देवले कलशमाथि स्थापना गरिकन, अनि यो पुनः आएको कामना गर्ने भएर हामीका अष्ट चिरञ्जीवीहरू जस्तो यो अश्वत्थामा, बलि, विभीषण, हनुमान, सबैलाई अष्ट चिरञ्जीवी मानिन्छ। यी आठैजनालाई पनि त्यहाँ स्थापना गरिन्छ। र नवग्रह, किनभने सूर्य ग्रहका ग्रहपति हुन् र सूर्यसहित नवग्रहलाई स्थापना गरेर यम यमुनालाई पनि राखेर, अनि सबै त्यो लहरै राखिसकेपछि अनि त्यसरी पूजा गर्ने, त्यो पूजा गर्ने विधान हो।
हामी कुराकानीकै क्रममा रहेका छौ आदरणीय श्रोताहरू। आजको अन्तरसंवादमा हामी भाइटिका, यसको सामाजिक सांस्कृतिक महत्व लगायतका विषयमा केन्द्रित भएर संस्कृतिविद प्राध्यापक डाक्टर वीणा पौड्यालसँग कुराकानी गरिरहेका छौ। हुन्छ, हाम्रो कुराकानीको क्रमलाई अगाडि बढाऊ। तिहारमा सप्तरंगी टीका लगाउने भनी प्रचार प्रसार गरिए पनि शास्त्रीय मान्यता भने तिहारमा लगाउने टीकाको रंग रातो, सेतो, पहेँलो, हरियो र निलो गरी पाँचवटा उल्लेख गरिएको भनेर जानकारहरूले बताइरहनु भएको छ। खास टीका सप्तरंगी हो वा पञ्चरंगी हो, अनि विभिन्न टीकाले के को संकेत गर्दछ, यो विषयमा अलि प्रश्नसँग भनिदिनुहोस् न।
हजुर, अब हामी कहाँ चाहिँ धेरै चिजहरू पञ्चतत्वसँग जोडिया हुनाले पञ्चतत्व, त्यसपछि शिवका, हाम्रो यो शिवका शिव पञ्चमुखी हुन्, पाँचवटा मुख, त्यो सबै चिजसँग जोडेर पाँचवटा चिजको चाहिँ एकदम ठुलो महत्व छ। त्यस कारण अब यो लेख्दाखेरि चाहिँ वास्तवमा पाँचवटा टिकै भनेर पाँचवटा रङको टिका चाहिँ उल्लेख आउँछ। तर कस्तो भयो भने मानिसले यो जान्ने क्रममा, हामीले रङहरू बनाउँदा, हामीले रङहरू जान्ने क्रम, रङहरू बनाउनु पनि हामीले धेरै वर्ष लागेको छ। सुरु सुरुमा त प्रकृतिमा भएका चिजहरू नै, विभिन्न बोट बिरुवाका चिजहरू, कुनै कुनै कसैको जरा कसैको कुनै पत्थर त्यसरी कुनै फुलको भित्री भाग त्यो सबैलाई सुकाएर तिहार आउनुभन्दा एक महिना अगाडिदेखि नै त्यसरी रङहरू बनाउने चलन हुन्थ्यो ढुङ्गाहरूबाट र बोट बिरुवाहरूबाट। अनि पछि मान्छेले जान्दै विकसित हुँदै गइसकेपछि रङहरूको प्रकारहरू पनि बढ्दै गयो। अब अहिले आजकल त बजारमा किन्दाखेरि त सातवटा मात्रै होइन, त्यो त कस्तो टिका लाउने मात्रै भयो, सप्तरश्मी चाहिँ नि पञ्च चाहिँ नि पञ्चतत्वको प्रतीक भयो होइन, त्यसपछि आएर शिवका पञ्चमुखसँग जोडियो। अब सप्तरश्मी भनेर शिव यो सूर्यको चाहिँ नि सूर्यका सातवटा घोडाहरू जो विभिन्न छन्दको नामबाट उनको नाम पनि छ र त्यही क्रममा सूर्यको जुन सात रश्मी हुन्छ त्यो सात रश्मीलाई नै टिकाको रूपमा लगाउने आज किनभने यमको जुन पूजा गरिन्छ यम भनेका सूर्यपुत्र भए भनेर त्यसरी जोडेर पनि आजकल चाहिँ सातवटा लाउनु चल्छ भन्छ, नभए शास्त्रमा उल्लेख भएको चाहिँ पाँचवटै हो।
हिन्दू धर्म संस्कृतिमा मनाइने सबै प्रकारका चाडबाडको तिथि मिति निकाल्ने शुभ साइत जुराउने चलन रहेको छ। भाइटिकाको शुभ साइत पनि 11:37 लागि तय गरिएको छ नेपाल पञ्चाङ्ग निर्णायक समितिले। यो शुभ साइत निकाल्ने साइत जुराउने विषयको महत्व के छ र यसको सान्दर्भिकता के छ?
यो चाहिँ सामान्यतया ज्योतिष शास्त्रको विकास भयो। हाम्रो अब चारवटा प्रमुख वेद भए, वेदका उपवेदको रूपमा धनुर्वेद ज्योतिष शास्त्र वास्तुशास्त्र यिनीहरू चाहिँ उपवेद हुन्छ। यिनीहरूमा सबै कुरो आफ्नो आफ्नो तरिकाले सबै व्याख्या गरेको छ। ज्योतिष शास्त्र एउटा एकदमै विहङ्गम शास्त्र, विभिन्न विधाहरू छन्, विभिन्न अङ्गहरू छन्, जसमध्ये एउटा साइत सम्बन्धी कुरो शुभ साइत भनेर यो ग्रह नक्षत्रहरूको जुन मुभमेन्ट हुन्छ त्यो मुभमेन्ट अनुसार पृथ्वीमा बस्ने मानिसहरूलाई त्यसको के प्रभाव पर्छ र कुन बेला कसरी हुन्छ भनेर उनीहरूले त्यो एकदमै धेरै वर्षसम्मको अध्ययन गरेर विभिन्न कुरा निकालेका छन्। शुभ साइत हाम्रो हरेक कुरामा हुन्छ, हामी हरेक दिनै घरबाट बाहिर निस्किँदा पनि हामीले शुभ साइतै गरेर शुभ साइत भनेर कुनै अब कतै घडामा जल राखेला कतै दही राखेला अथवा कसैले मुखले मात्रै भन्ने होला तर शुभ भनेर हामी त्यसरी हामी कहाँ चाहिँ शुभ साइतमा निस्किने एउटा चलन हो। त्यो भयो भनेदेखि राम्रो हुन्छ किनभने हरेक दिन घरबाट बाहिर निस्किनु भनेको पनि त एउटा हामी त्यो सुरक्षित भएर घर फर्किनु पर्यो। अनि यस्तो ठुलो कार्यहरूमा त झन् त्यो कुरालाई के मानिन्छ भने विशेष महत्त्व दिन्छ दसैँको बेला तिहारको बेला अरू बेला पनि। तर दुईवटा विधान छ हामी कहाँ, एउटा चाहिँ जस्तो शुभ साइत भनेर साइत निकालिसकेपछि त्यो बेला चाहिँ के मानिन्छ भने विभिन्न उहाँहरूले अध्ययन गरेर विभिन्न ग्रहहरूको नक्षत्रहरूको स्थिति कस्तो छ, कति बेला चाहिँ हाम्रो यो कालयोग भन्ने चलन पनि छ होइन, अलिकति मृत्यु योग पनि भनिन्छ, कुनै कुनै बेला चाहिँ एकदम नराम्रो दिनभरिमा 24 घन्टामा कुनै बेला त सधैँ हुँदैन, कुनै कुनै बेला चाहिँ त्यो समय एकदमै नराम्रो मानिन्छ, त्यो बेलामा केही पनि गर्न नहुने बाहिर पनि निस्किनु नहुने त्यस्तो चाहिँ थोरै हुन्छ। नभए साइत जुन तोकेको छ सक्नेले त्यो साइतमा गर्ने हो, भएन भनेदेखि के मानिन्छ भने त्यो दिनभरि नै शुभ साइत हो। भाइटिकाको दिन भनेको बिहान सूर्य उदायदेखि अस्त अस्तसम्म हुन्जेलसम्म नै जुनसुकै अवसरमा पनि तपाईँले हामी सामान्य मानिसहरूले टिका लाउन सक्छौँ। कसैको दसैँको जस्तो घर घर गएर तिहारको टिका लाउने चलन प्रायः छैन तर कसै कसैको त्यो पनि हुन्छ। कोही दिदी बहिनीहरू अलिकति एक ठाउँमै जम्मा भएर दुई तिनजना छन् लगाउने, अनि कोही अलिकति अग्रज हुनुहुन्छ अथवा आउन सक्नुहुन्न भनेदेखि उहाँकै घर पनि जानुपर्ने हुन्छ। त्यस्तो अवस्थामा एक ठाउँबाट अर्को ठाउँमा जाँदा त एउटै साइटमा त कोही पनि जान सक्ने कुरा सम्भव हुँदैन, त्यसले गर्दाखेरि एउटा साइट छोपिसकेपछि अर्को नगर्ने हुन्छ। यो चाहिँ के भने सम्भव भए गर्ने हो, नभएदेखि त्यो सम्पूर्ण अरू सामान्य मानिसको लागि चाहिँ नि यो सबै दिने शुभ हो। तर कहिले कुनै कुनै बेलामा पनि मैले अघि जस्तै कहिले कहिले चाहिँ नि त्यो कालयोगहरू परेको भनेर ज्योतिषले भने हुन्छ, त्यो मुहुर्त कुनै छोटो समय हुन्छ, कुनै बेला टोकिया हुन्छ 4:05, कुनै बेला 1 बजी, त्यस्तो त्यो समय चाहिँ नि नपारिकन लाउँदा राम्रो हुन्छ भनिन्छ।
तिहार सहितका अन्य चाड पर्व र यस्ता पर्वका सामाजिक सांस्कृतिक मूल्य मान्यताहरू पनि रहेका छन्। यस्ता सामाजिक सांस्कृतिक पौराणिक मूल्य मान्यताको पुस्तान्तरण गर्न र मौलिक परम्परा संस्कृतिको जगेर्ना गर्न चाहिँ के गर्नुपर्छ? अहिले जसरी अब पुस्तान्तरणको कुराहरू पनि उठिरहेको छ, पछिल्ला दिनहरूमा त तिहारलाई अन्तर्राष्ट्रिय समुदायले पनि मनाउने प्रचलन शुरू भएका कुराहरू पनि आउने गरेका छन्। लाइटिङ फेस्टिभलको रूपमा तिहार पर्वलाई अन्य समुदाय अन्तर्राष्ट्रिय समुदायमा पनि मनाउने गरेका दृश्यहरू, त्यस किसिमका समाचार सन्दर्भहरू हामीले सुन्ने गरेका छौं, देख्ने गरेका छौं। भनिसकेपछि हाम्रा हिन्दू धर्मका चाडपर्व, हाम्रो संस्कृति, मौलिक परम्पराको पुस्तान्तरण कसरी गर्न सकिन्छ र यिनीहरूको जगेर्नका लागि हामीले के गर्नुपर्ने हुन्छ? यहाँ त लामो समय प्राध्यापन पेसामा समेत संलग्न भएको संस्कृतिविद हुनुहुन्छ, यसलाई अलि प्रष्टसँग भनिदिनुहोस् न।
त्यो चाहिँ के भने पुस्तान्तरण गर्न एउटा चाहिँ पहिला त्यसको जानकारी हुनु पर्यो त्यो समूहमा. जस्तो अब अहिलेको युवा पुस्तामा जानकारी हुनुको लागि पाठ्यक्रममा उनीहरूको प्राथमिक तहको पाठ्यक्रममा, त्यसपछि माथिल्लो माध्यमिक तहको पाठ्यक्रममा र पछि गएर कलेज स्तरको पाठ्यक्रममा, सबै ठाउँमा चाहिँ नि हाम्रा विभिन्न संस्कृतिहरूबारे, हाम्रो समाजको संरचनाबारे, हाम्रो इतिहास र संस्कृतिबारे केही न केही कुराहरू बताउने तरिकाले, सानो छँदा त्यही खालको सामान्य परिचय मात्रै भयो, माथि गएपछि त्यसका दार्शनिक पक्षहरू भए, कुनै बेला त्यसका कर्मकाण्डहरू भए, उनीहरूले गरिराखेका हुन्छन्, देखिराखेका हुन्छन्, घरमा गरेको, मावलीमा गरेको, टोल छिमेकमा गरेको, तर त्यसको कारण के होला, त्यसभित्रको वैज्ञानिक पक्ष के होला, अथवा त्यसको आयुर्वेदिक पक्ष के होला, किन हामी कहाँ फरक फरक महिनामा फरक चिजहरू खाने सङ्घान्तिहरू छन्, कुनै माघ महिनामा भयो भनेदेखि किन हामीले तिलकुलहरू पनि खानुपर्ने, होइन, अथवा असार साउनमा कतै कुनै बेला खिर, कुनै बेला घिउ, किन त्यस्तो गरिन्छ त पर्टिकुलर भन्दा, त्यो सबै चिजहरू त्यो बेलाको तापक्रम, त्यसपछि यो जमिनमा उब्जाउ हुने चिज, जुन बेला जे चिज फल्छ त्यो चिज, त्यो कुरो सामान्य सिकाउँदै लग्यो विद्यार्थीलाई, नयाँ पुस्तालाई त्यो कुरो सिकाइसकेपछि उनीहरूले विज्ञानसँग जो अहिलेको नयाँ पुस्ता चाहिँ कस्तो भयो भनेदेखि हरेक कुरोलाई त्यसै जस्तो पहिलेको चाहिँ के भन्ने चलन थियो भने आफूभन्दा ठुलाले जे काम गरे त्यो काम चाहिँ नि अक्षरस्थ पालन गरेर ठुलो मान्छेहरू जुन बाटो हुन्छन् हामी त्यही बाटो हिँड्यो भने, अब त्यो होइन, अब त्यो भन्दैन, अब के भन्छन् त भने किन हो के हो भनेर कारण प्रष्ट हुनु पर्यो. त्यस कारण मेरो बाउले गरे बराजुले गरे भन्नेमा मैले यो कुरा गर्नुपर्छ भन्ने छैन, त्यसको पछाडि वैज्ञानिक कारण हुनु पर्यो, सामाजिक कारण हुनु पर्यो भनेपछि उनीहरूलाई पहिला हामीले बुझाइसक्नु पर्यो. त्यो बुझाइसकेपछि बुझाउने माध्यम भनेको एउटा घर परिवार हो, घर परिवार उहाँहरूले भनेको कुरा अलिक कम सुन्छन्, जब त्यो पाठ्यक्रममा रहन्छ स्कुलमा कलेजमा पढाइन्छ उनीहरूले अलिक त्यसपछि ध्यान दिन्छन्. त्यस कारण यी चिजहरू सुरुमा पढाउनै पर्छ. जस्तो तपाईँहरू जस्तो अहिले मिडियाका विभिन्न माध्यमहरूबाट, अब रेडियोको माध्यमबाट, टिभीको माध्यमबाट, होइन, त्यसपछि छापाको माध्यमबाट यस्ता कुरा अहिले मान्छे पढ्न कम रुचाउन सकेको जमात भइसकेको, सुन्न चाहन्छ, सुन्नभन्दा अझ हेर्न चाहन्छ, होइन, अहिले त हामी गीत पनि सुन्दैनौँ, हामी गीत हेर्छौँ. त्यसले गर्दा यी कुराहरू पनि सामान्य हेराइको सानो 2-3 मिनटको अहिले रेडियो हुन्छ कि टिकटक हुन्छ कि उनीहरूलाई उनीहरूको रोजाइको माध्यमबाट हामीले त्यो चिज उनीहरूसँग जान सक्नु पर्यो. र त्यसरी युवा पुस्तामा हामी जान सक्यौँ भने हामीले यी चिजहरू पुस्तान्तरण गर्न सक्छौँ. पुस्तान्तरण गरिसकेपछि जसरी अहिले युरोप र अमेरिकामा समेत यी चिजहरूलाई उनीहरूले दिइराखेका छन् हाम्रा पर्वहरूलाई, यसका विभिन्न राम्रो कुराहरूले गर्दाखेरि भनेदेखि त यही धर्ममा रहेका, यही समाजमा लिएका युवाहरूले दिने भए, तर हामीले गर्ने तरिका चाहिँ माध्यम चाहिँ अहिले नयाँ वैज्ञानिक माध्यमहरूलाई पनि छान्नुपर्छ.
हामी कार्यक्रमको अन्त्यतिर पनि आइसकेका छौं. अन्तमा मैले यहाँलाई के सोध्न चाहे भने हाम्रा परम्पराहरू चाडपर्वहरूको मौलिकपनलाई जोगाइराख्न सम्बद्ध पक्षले के गर्नुपर्ला. के भनिन्छ भने समयानुकूल मौलिकपनमा पनि परिवर्तन आइरहेको छ. हुन त कतिपय पुरातनवादी र अलिकति रूढिवादी संस्कृति र परम्परामा देखिएका कुराहरूलाई त सुधार गर्नुपर्ला, तर भइरहेका राम्रा कुराहरूको मौलिकपनको जगेर्ना गर्न के गर्नु पर्ला, सम्बन्ध पक्षले अथवा सम्बन्धित पक्षले के गर्नु पर्ला.
हजुर, यो चाहिँ यसमा चाहिँ सबैको रोल हुन्छ, अहिलेको पालिकाहरू, स्थानीय सरकारहरू, होइन, त्यसपछि आइसकेपछि विभिन्न क्षेत्रका जस्तो जो अभियन्ताहरू हुन्छ नि त, विभिन्न कामको अभियन्ताहरू हुन्छन्, यसको पनि यसको राम्रो पक्ष के हो, यसको आडम्बर के हो. जस्तो अहिले गरिराखेका पनि छन्, गर्दै नगरेको त होइन, तर त्यति पुगेको हुँदैन. जस्तो हामीले सबभन्दा ठुलो कुरो हरेक चाडपर्व मनाउँदा दुईवटा चिज विचार गर्नुपर्छ, एउटा सुरक्षा हो, हामी सधैँ सुरक्षित बस्नुपर्छ. तिहारले पनि हामीलाई सिकाउने भनेकै सुरक्षाको कुरा हो. सबभन्दा बढी सुरक्षा भनेको हाम्रो शरीरको सुरक्षा, पूर्ण आयुको कामना, होइन, त्यो त सुरक्षा भयो. त्यो सिकाउने क्रममा यहाँ जस्तो अरू चिजहरू पर्वको नाममा कतै पटक्का पड्काउने अथवा देखासेखी गर्ने नराम्रो हिसाबले, देउसी भैलीको आफ्नो प्रक्रिया छ, आफ्नो तरिका छ, तर कुनै टोलमा कतै वृद्ध पनि हुन्छन्, बच्चा पनि हुन्छन्, सबैको एउटा निश्चित सुत्ने समय हुन्छ, कसरी कुन बेला खेल्ने हो त, त्यो सबै एउटा रुटिनबद्ध तरिका राखेर अरूलाई त्यसले मैले मेरो आफ्नो अधिकारको प्रयोग गर्दाखेरि भनौँ न, मैले अरूको अधिकार पनि, मैले आफ्नो कर्तव्य, मेरो कर्तव्य हो भन्दाखेरि अरूको अधिकार पनि हनन भएन हामीले, होइन, त्यो हिसाबले गर्दा चाहिँ सबैजना यसमा लागि पर्नुपर्छ. र मिडियाहरूले पनि यसबारेमा आवाज उठाइदिनुपर्छ. र घर दैलो कार्यक्रम भन्छ नि, सबभन्दा इफेक्टिभ चाहिँ के हुँदो रहेछ भने मान्छेले घर दैलो कार्यक्रम, विभिन्न सामाजिक कार्यकर्ताहरूले घर दैलो कार्यक्रम गरेर यो पटाकाहरूको सम्बन्धमा भयो, होइन, त्यसपछि नचाहिँदो हिसाबले मान्छेलाई उसले घर सिँगारे, उसले घर सिँगारे बत्तीली भनेपछि मैले पनि सिँगार्न पऱ्यो बिजुली बत्तीली भनेपछि सकि नसकिकन, अहिलेको नयाँ प्रविधि हो, ठिक छ, सधैँ हामीले घिउ र तेलकै बत्ती बाल्नुपर्छ भन्ने पनि छैन, त्यो आफ्नो ठाउँमा छ, बिजुली बत्ती पनि बालौँ. तर सबै चिज चाहिँ के छ, आयातितै हुनुपर्छ भन्ने छैन, आफूले आफ्नो देशमा जे कुरो उत्पादन हुन्छ मसलाहरूको सन्दर्भमा होस् फुलहरूको सन्दर्भमा होस् हामीले त्यो चिज चाहिँ आफ्नो देशको उत्पादनलाई चाहिँ प्रयोगलाई हरेक कुरामा त्यो वस्त्रदेखि लिएर त्यो कुरालाई चाहिँ हामीले प्राथमिकतामा राख्ने र सबै कुरो हामी कहाँ सम्भव छैन, सबै चिज हामी सबै त हामी आयातित चिजमा गर्छौँ, हामी सबै कुरा अब आत्मनिर्भर छैनौँ, त्यो हुँदाखेरि त्यस्ता चिजमा मात्रै बाहिरबाट ल्याउने भनेर त्यो कुरो चाहिँ सिकाउँदै जानुपर्छ, सबैले बोलिराख्नुपर्छ, तपाईँहरूले पनि भनिराख्नुपर्छ, लेखिराख्नुपर्छ, त्यो भनिराख्दाखेरि पाँच छोरी छ छोरी भनेपछि बल्ल मान्छेको कानमा पर्छ र त्यो अनुसारको सुधार हुन्छ।
हुन्छ, हाम्रो कार्यक्रमको निर्धारित समय सकिएको छ, यहाँको महत्वपूर्ण समयका लागि धेरै धेरै धन्यवाद।
हजुर धन्यवाद, रेडियो नेपालको मार्फत पनि मेरो सम्पूर्ण देश विदेशमा बस्नु हुने सबैलाई सुरक्षित तवरले तिहार मनाऊ भन्न चाहन्छु। हजुर शुभकामना।
आदरणीय श्रोताहरू, आजको अन्तरसंवाद कार्यक्रममा हामीले भाइटिका, यसको सामाजिक सांस्कृतिक महत्व लगायतका विषयमा केन्द्रित भएर संस्कृतिविद प्राध्यापक डाक्टर वीणा पौड्यालसँग कुराकानी गर्यौं। आजका लागि कार्यक्रमको निर्धारित समय सकिएको छ। प्रविधिमा साथ दिनुहुने भीम घिमिरेलाई धन्यवाद। तपाईँको दिन शुभ रहोस्। हवस्त, नमस्कार।